آج کے سبق میں ہم حسرتوں کو دیکھیں گے. جرنی آف سول ہے, اور وہ لوگ جو دنیا میں نیکیاں بھی کرتے ہیں لیکن کچھ گناہوں سے عادتاً, نمبر ایک, دوسری بات مجبوراً, رسماً یا رواجاً نہیں چھٹتے, قیامت کے دن ان کے ساتھ کیا کیا جائے گا, آج کے سبق میں سورۃ الاعراف کا مطلب ہی سمجھ آئے گا. یعنی آج ہم مقام آراف پہ کون لوگ کھڑے ہوں گے اس کے بارے میں پڑھیں گے, اور دیکھیں گے کہ کس طرح انسان دنیا میں جن چیزوں کو بہت ہی زیادہ ہلکا جانتا تھا وہاں وہ اس کی حسرت کرتا ہوا دکھے گا. دوسری چیز جو آج کے سبق میں, دلوں کا کینہ کیا ہوتا ہے, یعنی دل کے اندر انسان کے جو گرجز ہیں, جو گناہ کی دوسروں کے بارے میں انسان کے دل میں جو برے خیالات آتے ہیں, اس کے بارے میں انشاءاللہ تعالی آج ہم دیکھیں گے, اور پھر آخر میں آج کے سبق میں دیکھیں گے کہ قیامت کے دن رسولوں کی بات کو ماننے یا نہ ماننے کی بنیاد پہ لوگوں کے ساتھ جو معاملہ ہوگا, اور اس پہ جو ان کو افسوس ہوگا کہ ہم نے بات نہیں مانی, اس کا تذکرہ ہوگا انشاءاللہ تعالی. آئی آیتوں کو لے کر چلتے ہیں اور اللہ تعالی سے دعا کرتے ہیں کہ وہ ہم سب کو بہترین طریقے سے ان باتوں پہ عمل کرنے کی توفیق عطا فرمائے. شروع کریں گے آیت نمبر 40 سے. اعوذ باللہ من الشیطان الرجیم. ان الذین کذبوا بآیاتنا واستکبروا عنہا, بے شک جن لوگوں نے ہماری آیتوں کو جھٹلایا اور ان سے تکبر کیا. سوچئے دو باتیں, آپ ان دونوں کو ون ٹو کر کے لکھئے, پھر اس کو ہم بعد میں دیکھیں گے یہ دو عمل کیا ہیں اور ان کا فرق کیا. جن لوگوں نے ہماری آیتوں کو جھٹلایا اور ان سے تکبر کیا, ہوگا کیا ان کے ساتھ؟ لا تفتح لهم ابواب السماء, نہ کھولے جائیں گے ان کے لیے آسمانوں کے دروازے کبھی بھی. جب تک کہ, پہلی چیز, یعنی آسمانوں کے دروازے نہیں کھلیں گے, اور دوسرا, ولا يدخلون الجنہ, اور ہرگز نہیں وہ داخل ہوں گے جنت میں, یا داخل کیے جائیں گے جنت میں. کب تک؟ حتی یلج الجمل فی سم الحیات, یہاں تک کہ اونٹ سوئی کے ناکے میں داخل ہو جائے. وکذالک نجزی المجرمین, اور اسی طرح ہم مجرموں کو جزا دیتے ہیں. کیا ہے مجرموں کی جزا؟ اگلے حصے میں دیکھیے آیت نمبر 41. لہم من جہنم مہاد, ان کے لیے جہنم کا بچھونا ہے. مہاد, مہد سے نیچے کی چیز, گدا, میٹرس. ومن فوقہم غواش, اور ان کے اوپر اوڑھنیاں ہیں. غواش, غاشیت ان کی جمع ہے, بلینکٹ یا اوپر جو بھی آپ رضائی یا لحاف لیتے ہیں. وَكَذَلِكَ نَجْزِي الظَّالِمِينَ, اور اسی طرح ہم ظالموں کو بدلہ دیں گے. بڑی زبردست آیت ہے. پہلی بات دیکھیں, الَّذِينَ كَذَّبُوا, جن لوگوں نے جھٹلایا. کذبو کا لفظ کیا ہے؟ ایک لفظ ہے کذیبہ, کاف ظالبہ. بالکل ایک ایک لفظ میں ڈوب کے دیکھیے گا تو آپ کو اس میں سے بہت کچھ ملے گا. کاف ظالبہ ہوگا نا, کذب تو جھوٹ ہوتا ہے, جھوٹا, جھوٹی. کاذب جھوٹے کو کہتے ہیں, کاذبۃن جھوٹی عورت کو کہتے ہیں, ٹھیک ہے. لیکن جب کذب کذبو میں بدل گیا, یعنی دو زال آ گئی, باب فعال میں چلا گیا, ٹھیک ہے, کذبو, باب کذبو, یو کذبو تکذیب, باب یو تفیل میں چلا گیا, کذبو ہے, تو اس کا مطلب ہوتا ہے جھٹلانا. سمجھ رہے؟ ایک ہے خود جھوٹ بولنا, یہ تو بہت ایزی ہے نا, سارا دن بولتے بھی ہیں اور سنتے بھی ہیں. ایک ہے کسی کو جھٹلانا. فرق سمجھ آئے؟ آپ پہلے اپنے امیجینیشن کو ذرا اس آیت کے ساتھ لے جائیں, باقی چیزوں سے بے نیاز ہو. ایک شخص سے جھوٹ بولتا ہے, وہ شخص خود برا ہے نا, جھوٹ بولا اس نے, اور حدیث میں آتا ہے کہ مومن جھوٹا نہیں ہو سکتا, ٹھیک ہے. ایک لفظ ہے کہ جھٹلانا. جھٹلانا کیا ہے؟ ایک شخص آپ کے سامنے سچ بول رہا ہے اور آپ اس کو جھٹلا رہے ہیں. فرق سمجھ آئے؟ شدت زیادہ. اور یہ کس کو جھٹلانا ہے؟ بی آیاتینا, ہماری آیتوں کو جھٹلانا. سوال پیدا ہوتا ہے کہ قرآن کی آیتوں کو کون جھٹلاتا ہے؟ کیا کافر جھٹلاتا ہے؟ نہیں, وہ کیا کرتا ہے آیتوں کے ساتھ؟ کفر, ہوں وہ تو کفر کرتا ہے, انکار, میں نہ مانوں. اس کا تو کوئی دخل نہیں آیتوں سے, وہ تو اللہ کو نہیں مانتا تو اللہ کی بات کو کہاں سے مانے گا. تو سمجھ کے آیا کہ تکذیب کا عمل مسلمان کرتا ہے. اللہ اکبر. اور یہ تکذیب قول سے بھی ہوتی ہے اور عمل سے بھی ہوتی ہے. قول سے تکذیب کیسے ہوتی ہے؟ کوئی ضرورت نہیں آیتوں کو پڑھنے کی, کوئی ضرورت نہیں قرآن کو سمجھنے کی, کوئی ضرورت نہیں آج کے دور میں اتنی گہرائیوں میں جانے کی, سیدھا سیدھا پڑھو. مجھے ایک سسٹر کی بات یاد آ گئی, کہتی میں ہمیشہ کلاسوں میں جاتی تھی اور جاتی ہوں گی ابھی بھی شاید, کلاسوں سے مراد قرآن کے لیے, یعنی کوئی بھی محفل ہو گئی کسی بھی طرح کی. کہتی کبھی میرے شوہر نے مجھے نہیں منع کیا, ایون ہفتے میں چار بھی دن مختلف جگہوں پہ جائے, ہی ڈونٹ مائنڈ. اور اکثر مرد کہاں مائنڈ کرتے ہیں اس وقت ہمارا گھر سے نکلنا, کیونکہ 98% مرد تو اس وقت خود گھر سے باہر ہوتے ہیں, رائٹ. اور جو گھر میں ہوتے ہیں ہو سکتا ہے وہ سو رہے ہو. کہتی لیکن میں نے یہ قرآن پڑھا تو اب حال کیا ہو گیا میاں کا, وہ کہتے ہیں جو مرضی کرو لیکن تم نے اس کلاس میں نہیں جانا. بھائی کہتے ہیں گرامر سیکھ لو, عربی سیکھ لو, عربک لینگویج سیکھ لو, قرآن نہ سیکھو, کس سب بھی آ جاتی نا. کیونکہ جب آیتیں کھلتی ہیں تو عمل پہ چوٹ پڑتی ہے, تو عمل پہ چوٹ پڑتی ہے تو پھر تو یا تو عمل کریں گے یا جھٹلائیں گے. کل کے سبق پہ یا تو عمل کرنا میاں, یا تو کل کے سبق پہ میں نے عمل کیا یا میں نے اس کو جھٹلا دیا. دیکھیے کسی نے کہا کہ یہ پانی کا گلاس لیں, کوئی میرے لیے لے کے آیا, دو میں سے ایک ہی صورت ہے, یا میں نے اس کو ایکسیپٹ کر لیا یا میں نے اس کو ریجیکٹ کر دیا. تو کذبو ریجیکشن, ذرا لکھ کے دیکھیے آپ کا دل ہل جائے گا. کذبو کو ریجیکشن, عموماً ریجیکٹڈ چیزیں کہاں ڈالی جاتی ہیں؟ کبھی آپ اپنی کیبنٹ صاف کریں کاغذوں والی, تو جتنے کاغذ آپ کو نہیں چاہیے ہوتے, پرانے بل کوئی چیزیں, پھاڑ پھاڑ کے اس کو کہاں ڈالتے ہیں؟ آپ اس کو بن میں ڈالتے ہیں. تو ریجیکٹڈ چیزیں بن میں جاتی ہیں. کچھ لوگوں کا حال قرآن کی آیتوں کے ساتھ, اور یہاں دیکھیے آیات ہی نہ آیا نا, تو اس کو وائڈ سپریڈ کرنا چاہیں تو پھر دونوں آیتیں کون کون سی ہیں؟ قرآنی آیات جو اس وقت میرے اور آپ کے سامنے 6666 ہے, اور کونی آیات, کون و مکان میں چھپی ہوئی یونیورسل سائنس. نہ ان کو سورج اپنی طرف مائل کرتا ہے, نہ چاند مائل کرتا ہے, نہ پھولوں کی کیاریاں اپنی طرف مائل کرتی ہیں, یعنی اندھے بہرے گونگے بن کے اس دنیا سے گزر جاتے ہیں کذبو کی کیفیت سے, کہ یہ تو ہونا ہی تھا. اب سمر آ رہا ہے, اب سپرنگ ہے, پھول تو اگنا ہی تھے, یہ تو اگتے ہی ہیں, کوئی بات نہیں, پیلے ہو گئے, نیلے ہو گئے, سبز ہو گئے, تو اگنا ہی تھے. تقصیر, یعنی جس بندے کی توجہ اللہ کی طرف گئی نہیں. اچھا اس کے بعد اگلا لفظ سمجھیں گے تو بات اور بھی کھل جائے گی. یہ تو تھی تکذیب, کذبو. دوسرا لفظ ہے بس تکبرو, اور تکبر کیا. لفظ تکبر کو اگر آپ دیکھیں نا تو کاف با را اس کا روٹ ہے کبر. اب اس کی بھی ذرا تھوڑی سی مختلف فارمز دیکھتے ہیں. ایک ہوتا ہے کبر, ٹھیک ہے, بڑا بننا, کبریائی, اکبر. اس میں کیا لگ گیا؟ اس تکبرا, یاد ہے آپ کو الف سین تا لگے تو کیا بن جاتا ہے؟ ٹو سیک, طلب کرنا. تو اس تکبرا میں کیا ہے؟ بڑائی کا طلب کرنا. بات سمجھیے گا, ایک ہے کبر میں خود بڑی ہوں, اور ایک ہے اس تکبر کہ میں اب دوسروں سے کہتی ہوں کہ مجھے بڑائی دو. پچھلے سبق میں کیا تھا شیطان کا رویہ سورت کے شروع میں؟ ابا بس تکبرا, سورت بکرا میں ہم نے پڑھا, ولم یکم من ساجدین, سجدہ کرنے لو میں پرومیننٹ ہو گیا نا. پچھلا سبق لے لیجئے, اس سے پیچھے والا لباس میں جو باتیں تھیں اس میں کیا آیا تھا؟ زیادہ سے زیادہ کھلا, ٹو بی پرومیننٹ. بات سمجھے, اس تکبرا میں اصل میں خواہش چھپی ہوئی ہے لوگوں کی کہ مجھے بڑا مانو, مجھے بڑا سمجھو. اور یہ بڑا ماننا یا بڑا سمجھنا اپنے جیسے انسانوں کے مقابلے میں ہونا تو بھی برا ہے, رائٹ. آپ سب آپس میں ایک جیسے ہیں نا, تو آپ میں سے کسی کو یہ زوم ہو جائے کہ مجھے پوری کلاس والے بڑا مانے, مثال ہے کسی وجہ سے بھی, تو بری بات ہے نا. پھر جب یہ اپنے سے بڑے کے معاملے میں ہو, شاگرد استاد سے کہ مجھے اپنے سے بڑا مانیں گے تو مانوں گی, بچہ ماں باپ سے کہہ دے کہ مجھے اپنے سے بڑا مانے, ویسے تو آج کل ہم مانتے ہیں لیکن برا لگتا ہے. لیکن سوچیے یہاں اس تک برا کس کے مقابلے پہ ہے؟ آیتوں کے مقابلے میں. یہ آیتوں کے مقابلے میں بڑا بننا کیا ہوتا ہے؟ آئی کینٹ پریکٹس. یہ آیتیں پتہ نہیں قرآن کی کیا کیا کہتی رہتی ہیں, ہم تو نہیں مانیں گے, یہ کیسے ہو سکتا ہے؟ 18th گریڈ کے افسر کی بیوی, میں ڈاکٹر صاحب کی بیوی, میں انجینئر صاحب کی بیوی, میں ایم این اے, میں ایم پی اے, فلاں فلاں فلاں. یعنی یہ وہ بڑے لوگوں کے ذہن میں جو چھپا ہوا ایک جذبہ ہوتا ہے نا, कि जब वो दूसरों से बड़े सल्यूटेड लेते हैं ना, सल्यूट्स और सलाम और हाय और बेगम और सर और फुला, तो कहते हैं कुरान की आयतें भी हमें सल्यूट करें। अल्लाह हमारी इज्जत करे, हम करें ना करें, ये हमारी मर्जी, क्योंकि हम बड़े वस तकबरा। क्योंकि देखिए आगे सजा बड़ी बहुत बड़ी है। मैंने इतना गौर किया और ये मेरी उन आयतों में से है, यानी मैं बहुत पीछे चली जाती हूँ इस आयत के ऊपर आके, बिल्कुल इब्तदाई जिंदगी में, जब मैंने बिल्कुल आप कह सकते हैं कि ये शौरी सफर शुरू किया, इस आयत पे मैंने बहुत दफा दर्स दिया और इस आयत ने मुझे बहुत जोड़ा अल्लाह से, बहुत ज्यादा। जब मैंने इसमें जर्नी ऑफ सोल पढ़ा तो मैंने सोचा कि अच्छा ये है असल औकात, क्योंकि हमेशा एक गुमगु की कैफियत थी कि मरने के बाद क्या होता है। तो ये आयत जब हमारी क्लास में टीचर ने पढ़ाई, फिर उसके बाद जहां भी कहीं दर्स होता था तो वो जर्नी ऑफ सोल सबको बड़ा अच्छा लगता, और नए बंदे को इस तरह का दर्स देना भी आसान लगता है जिसमें एक ही वाक्य सुना दो। तो किस्सा मुख्तसर ये कि तकजीब और इस तकबरा ये जुर्मे अजीम है फिरौन के लिए। अल्लाह सुबहान तआला कुरान पाक में कहते हैं कि वो बड़ा बना, उसने अपने आप को बड़ा समझा, अना रब्बुकुमुल आला, तो वो कहता ही था, लेकिन वस्तकबरा का लफ्ज भी आता है। नमरूद बड़ा बना, हामान बड़ा बना, कारून बड़ा बना, ये सारे सिंबल्स हम सूरह कसस में पढ़ेंगे इंशाल्लाह। तकाबुल है चारों बड़े तागुतों का। यहाँ मेरे और आपके लिए सिर्फ इतनी बात है कि कुरान पढ़ना इतना मुश्किल नहीं है, वल्लाही पढ़ाना मुश्किल है, पढ़ना मुश्किल नहीं है, लेकिन इसके ऊपर अमल और इसके मुकाबले में अपने आप को छोटा समझना ये बड़ा मुश्किल है। देखिए एक बॉस का कोई ऑर्डर आ जाए ना किसी भी कंपनी को, कंपनी में बैठे हुए वर्कर्स को पीछे से एक ऑर्डर आ जाए मैनेजमेंट से, ऑफिशियल ऑर्डर जिसको कहते हैं, उस वर्कर के साथ क्या होगा जो उसको ना माने? दो में से एक ही बात होगी, या उसको वहां से ले ऑफ कर दिया जाएगा या फिर उसको मानना पड़ेगा। ये ऑफिशियल ऑर्डर्स कहाँ से आ रहे हैं? ये अल्लाह की तरफ से आ रहे हैं। इस किताब को मानने वाले दिल से पढ़े। अभी भी 7 पारे गुजर गए हैं ना, तो कुछ कमी बेशी आपको मुझे अपने अमल में दिखे तो गम ना करें। आज से दोबारा अपने दिल में इस बात की नीयत करें कि जो पढ़ूंगी उस पे अमल करूंगी, मैंने बड़ा नहीं बनना। मुआशरा, खानदान, बिरादरी, रस्म और रिवाज, ये सब छोटे हैं, मैं बहुत बड़ी हूँ, मेरे रब का हुक्म बहुत बड़ा है। और ये देखिए इसमें कुफर की बातें नहीं है, ईमान की बातें हैं, ईमान के बाद ही तकजीब होती है ना। गोया कि आप कह लें कि शैतान ने क्या किया था, अल्लाह का इनकार किया था? नहीं, कुरान में पढ़ता है बस तकबरा वकान मिनल काफिरीन, बड़ा बना था। तो बड़ाई का सारा जोम निकाल दें, आप देखेंगे कि आपको अपनी औकात नजर आ जाएगी, हम अंदर से हैं क्या। तो लिहाजा ऐसे लोग जो ऐसे गलत कामों में पड़ गए उनका हाल क्या होगा, ऐसे लोगों को क्या मिलेगा या किस तरह से हालात होंगे? ला तुफत्तहु लहुम अबवाबुस्समाई, नहीं खोले जाएंगे इनके लिए आसमानों के दरवाजे। ला तुफत्तहु, फतह एक लफ्ज है, एक फुतिहा, अगर आप देखें तुफत्तहु मजहूल है, यानी खोले ही नहीं जाएंगे उनके लिए। अबवाब बाब से है, दरवाजे की जमा बाब से बवाब। इससे पहली बात तो ये पता चलती है कि आसमानों के दरवाजे हैं, और सही रिवायत से भी हमें मिलता है। हदीस में आता है कि आसमान के दरवाजे, आगे कुरान में भी एक आता है जगह कि जो लोग ऐसे भी लोग हैं कि जिनके लिए आसमान भी रोया और जमीन भी रोई। आसमान के मुख्तलिफ दरवाजे हैं, अल्लाह ताला ने इस पूरे आसमान को डिफरेंट विंडोज में रखा है। और आज देखिए स्फेयर्स के नाम पे साइंस में इसके बहुत सारे अब रेफरेंसेस भी मिलने लग गए, वो मिले ना मिले लेकिन हमारा ईमान है कि हैं। ये जो आसमान है ना हमारे, इस पे हर हर दरवाजे का एक दरबान भी है। जैसे ये आसमान है दुनिया जो बिल्कुल हमारे आपके ऊपर है ना, इसके दरबान का नाम इस्माइल है। जब नबी सल्लल्लाहु अलैहि वसल्लम मेराज के सफर में गए थे तो ये दरवाजे खुलते गए थे, और आप हदीस पढ़ते होंगे कि एक दरवाजे के बाद दूसरा, फिर वहां एक नबी मिला, फिर दूसरे नबी मिले, मौजू पलट जाता है। लेकिन यहां से ध्यान में रखिए कि ये सब मामला हम देखें अभी ना देखें, लेकिन मरते ही हमारी रूह ये सब कुछ देखेगी, ठीक है। दरवाजे नहीं खुलते इनके लिए। अब सवाल पैदा होता है कि दरवाजे किनके लिए नहीं खुलते? अल्लाह ताला तो कहते हैं कि इनके लिए आसमानों के दरवाजे नहीं खुलेंगे। इसके अंदर एक से ज्यादा मुख्तलिफ तफासीर है। पहली चीज क्या है कि इन जब ये दुआएं मांगते हैं ना तो इनकी दुआओं की कबूलियत के लिए दरवाजे नहीं खुलते, ये भी बिल्कुल ठीक बात है। फिर दूसरी तफसीर इब्ने अब्बास रजी अल्लाह अन्हु की, ये कहते हैं कि इनके आमाल के लिए आसमान के दरवाजे नहीं खोले जाते। ये समझ लीजिएगा कि हमारे जो आमाल का रैकेट है ना, ये दफ्तरों में जाता है। हमारे यहाँ तो सिर्फ डेली शीट्स चलती है ना, अगर आप कारोबारी इस्तेलाह में बात करें, एक होता है डेली पर्चा, डेली पेपर, ये आया ये गया, ये इनकम ये एक्सपेंसेस। फिर बाद में जाके लोग उनको कहाँ जमा कराते हैं, मनी है तो उसको जाके बैंक्स में डिपॉजिट कराते हैं, ये इस अकाउंट में जाएगी ये उसमें जाएगी। इसी तरह हर दिन हम जो काम करते हैं ना, ये डेली बेस पे, और फजर और असर के बाद फरिश्ते बदलती है ड्यूटी, और फिर हमारे अमाल अल्लाह के पास जाते हैं। जो लोग नेक काम करते हैं ना, उनका रैकेट आसमानों के ऊपर एक दफ्तर है इल्लीयीन, वहां जमा किया जाता है। यानी वो फरिश्ते जाके डेली का जाते हैं, अल्लाह ये भेजा आज तेरे बंदे ने। और जो बुरे काम होते हैं ना, वो गलत, वो नीचे जमीन में सिज्जीन नाम का एक दफ्तर है, वहां जाता है। और ये दोनों चीजें आप सूरह मुतफ़िफ़ीन में भी पढ़ते हैं, कल इन्ना किताब अल अबरार लफी इल्लीयीन और इन्ना किताब अल फुज्जार लफी सिज्जीन। सिज्जीन सिज्जिन से है कैद खाना। तो दूसरी तफसीर इसमें क्या आ गई कि जब ऐसे तकबर करने वालों के अमलों को आसमान पे ले जाया जाना चाहता है, फरिश्ते चाहते हैं, तो दरवाजे ही नहीं खोलते। यहां से एक छोटा सा इशारा निकला कि बाज दफा बंदा अच्छे काम भी करता है लेकिन अंदर किबर है, बड़ा ही है, तो अल्लाह कहते हैं गेट आउट, मुझे नहीं चाहिए तुम्हारे अच्छे काम भी। जब एक्सेप्ट ही नहीं करने तो फिर नीचे चले जाएंगे। ठीक है, तो ये सब अमाल नहीं कबूल किए जाते हैं, पटक दिए जाते हैं वहां से। तकब्बुर के साथ किए हुए काम कबूल नहीं होते। देखिए, आप अपने बच्चे से पानी मांगे और वो ला कर ना गुस्से से टेबल पे ग्लास रखे पटखे, ये थोड़ा सा पानी भी गिर जाए पियेंगे। इसी तरह दिखावे के लिए किए हुए अमाल कबूल नहीं होते, रियाकारी के लिए कबूल नहीं होते। अल्लाह ताला हमें जाया होने वाले अमलों से बचाए। तीसरी इसकी तफसीर है कि ऐसे लोगों की रूहें मरने के बाद जब आसमान की तरफ बुलाई जाती हैं, तो इनकी रूहों को ऊपर जाने की इजाजत नहीं मिलती और इनको नीचे फेंक दिया जाता है। इसके बारे में हमें बहुत ज्यादा तफसीली रिवायात मिलती हैं नबी सल्लम से कि किस तरह से मरने के बाद एक इंसान की रूह के साथ मामला होता है। एक ही वाक्य पढ़ के सुना देती हूँ, मुख्तलिफ हदीस में अल्फाज के फर्क के साथ वाक्य मुख्तलिफ है, लेकिन बिल्कुल इस आयत के साथ जो हदीस की किताबों में तफसीर आती है, आपको वही सुना देती हूँ। हदीस में आता है कि जब बदकारों की रूहें कब्ज की जाती हैं और फरिश्ते इनको लेकर आसमानों की तरफ चढ़ते हैं, तो फरिश्तों की जिस जमात के पास से गुजरते हैं, वो कहते हैं ये खबीस रूह किसकी है, ये इसका बद से बद नाम बताते हैं। यानी आसमानों पे उसके नाम बिगाड़े जाते हैं, यहाँ तक कि ये इसे आसमान के दरवाजों तक पहुंचाते हैं, लेकिन इसके लिए दरवाजा नहीं खोला जाता। फिर उसके बाद नबी सल्लल्लाहु अलैहि वसल्लम ने आयत ला तुफत्तहु लहुम अबवाबुस समा पढ़ी। अब मोमिन के साथ हदीस के साथ क्या होता है, हदीस सुन लीजिए, मुस्नद अहमद में ये रिवायत आप खुद भी पढ़ सकते हैं। बरा बिन आजिम रावी हैं, कहते हैं कि हम एक अंसारी के जनाजे में गए। अब आप इमेजिनेशन में लाइए कि एक शख्स का जनाजा रखा हुआ, नबी सल्लल्लाहु अलैहि वसल्लम हमारे साथ थे। जब हम कब्रिस्तान पहुंचे तो कब्र तैयार होने में कुछ देर थी, कभी होता है ना कि अभी इंतजाम पूरे नहीं हुए। कहते हम सब बैठ गए और इस तरह खामोश और बाअदब थे गोया कि हमारे सरों पर परिंदे बैठे हुए हैं। यहाँ भी एक बात थोड़ी सी सलाह की खातिर कह दूं जो मैंने सुनी है, कि कब्रिस्तान या डेड बॉडी सामने हो तो बंदा उस वक्त गौर व फिक्र करे, तदब्बुर करे। आज जो सुनने में आया कि लोग मैयत गाड़ियों में भी कारोबार की बातें कर रहे होते हैं और फोन सुन रहे होते हैं, स्पेशल गाड़ियां होती हैं। और एक तो ऐसी बात मेरे तो कान मानते नहीं है अगर ऐसी बात सुनी ना हो कि उन्होंने कहा कि वो काफी दूर कब्रिस्तान है जिस शहर की ये बात है, कि मैयत गाड़ी में भी कुछ इंतजाम होना चाहिए, एंटरटेनमेंट का सफर तवील है। तो याद रखिए कि कफा बिल मौती वाइजा, मौत काफी है आवाज देने को। अगर दुनिया में कोई शख्स भी लोगों को दीन की बातें ना बताए ना, तो एक वॉइस मौजूद है और वो मौत है। मौत को देखकर इंसान को जरूर नसीहत मिलती है। सहाबा बिल्कुल खामोश रहते थे, गौर व फिक्र करते थे। अल्लाह के नबी सल्लम ने जमीन पर बैठकर एक तिनका उठाया और उसको आप जमीन पर फिराने लगे, ऐसे ही जैसे मट्टी से बंदा खेलता है ना। ये अल्लाह के नबी का एक विजुअल किस्म का हेल्पिंग एड था, यानी पढ़ाने के लिए एक टूल था। कुछ देर के बाद आपने सर उठाया, दो बार या तीन बार हमसे फरमाया, عذابِ قبر سے اللہ کی پناہ طلب کرو. تذکیر, یہاں سے پتہ چلتا ہے کہ اللہ کے نبی نصیحت کا کوئی موقع جانے نہیں دیتے تھے. ہم ہونا تو اس وقت اور نہ بھی کوئی باتیں کر رہے ہوں گے نا, تو کہیں گے ہائے بیچارے نے کیا چھوڑا پیچھے, کتنے بچے ہیں, اچھا بیوی ہے, اچھا بیٹیوں کی شادی ہوئی ہوئی ہے, اچھا کر کچھ چھوڑا ہے ورثے میں, ہم تو پھر یہ باتیں کریں. لیکن اللہ کے نبی کہہ رہے ہیں عذاب قبر سے پناہ مانگو, اور آپ اس وقت سب اپنے آپ کو سوچیں اور دعا کریں کہ اللہ ہمیں مومنوں میں کر دے. پھر فرمایا, مومن جب دنیا کی آخری اور آخرت کی پہلی گھڑی میں ہوتا ہے, یعنی بالکل موت کا وقت ہے جان کنی کا, تو اس کے پاس آسمان سے نورانی چہروں والے فرشتے آتے ہیں, شائنی فیسز, برائٹ فیسز, گویا کہ ان کا منہ آفتاب ہے, یعنی سورج کی طرح چمکتے ہوئے چہرے ہیں. ان کے ساتھ جنت کا کفن اور جنت کی خوشبو ہوتی ہے, بلکہ بعض روایتوں میں یہاں تک آتا ہے کہ انسان اور جنات کے سوا ساری مخلوق اس کو سنگتی ہے. وہ آ کر مرنے والے مومن کے پاس بیٹھ جاتے ہیں جہاں تک کہ اس کی نگاہ کام کرتی ہے, فرشتے ہی فرشتے نظر آتے ہیں. پھر ملک الموت آ کر اس کے سرہانے بیٹھ جاتے ہیں اور فرماتے ہیں, اے اطمینان والی روح, اللہ کی مغفرت اور رضا کی طرف چل, جس کا ذکر کہا ہے سورۃ فجر کی آخری آیتوں میں, یا ایتھا النفس المطمئنہ ارجعی الی ربک راضیۃ مرضیۃ فادخلی فی عبادی وادخلی جنتی. یہ سنتے ہی وہ روح اس طرح سے بدن سے نکل جاتی ہے جیسے مشک کے منہ سے پانی کا قطرہ ٹپک پڑے. یعنی کہ پہلے دور میں لوگ پانی کو ایک جگہ سے دوسری جگہ لے جانے کے لیے چمڑے کے بیگ استعمال کرتے تھے, تو کبھی کبھی چمڑے میں سوراخ ہوتا تھا نا, تو نیچے سے ایک ایک قطرہ گرتا رہتا تھا, تو جانے تک کافی پانی جو ہے تو گر چکا ہوتا. یعنی اتنے پیار سے بدن سے روح نکلتی ہے جیسے کسی پانی کے برتن میں سے ایک ایک قطرہ پانی ٹپک جائے اور بندے کو پتہ بھی نہ چلے. اسی وقت ایک پلک چھپکنے کے برابر کی دیر میں وہ جنتی فرشتے اس پاک روح کو اپنے ہاتھوں میں لے لیتے ہیں اور جنتی کفن اور جنتی خوشبو رکھ لیتے ہیں. اس سے ایسی عمدہ اور بہترین خوشبو نکلتی ہے کہ کبھی دنیا والوں نے نہ سونگھی ہو. دنیا میں اپنی خوشبو دبا کے رکھا کریں. دو انتہائیں ہیں, کچھ لوگوں کے پاس سے گزریں تو پسینے کی سمیل آتی ہے ہوائے میں, اور کچھ سے خوشبو کی آتی ہے. صاف ستھرا رکھیں اور خوشبو جسم کو لگائیں, ہوائے کو نہ لگائیں پلیز, کیونکہ ظاہر ہے کہ کہیں نہ کہیں تو مردوں کے پاس انسان گزرتا ہی ہے. لیکن دنیا میں انسان اپنے آپ کو دبا کے بھی رکھ لے تو وہاں انشاءاللہ خوشبو ہوگی.